आजको पडकास्टमा यहाँहरूलाई स्वागत छ। म अहिले नारायणी नदीको छेउ गडाकोटमा अवस्थित विजय एफएममा छु। विजय एफएममा जानु पूर्व म भरतपुर विमानस्थलसम्म पुगेका थिएँ। विमानस्थलमा बोर्डिङ पास लिइयो 2076 साल असार 27 गते झरी परिरहेको थियो। उर्लदो वर्षाले नारायणी नदी पनि खतराको रेखाभन्दा अलिक माथि नै आइसकेका थियो। अचानक काठमाडौँको विमानस्थल बन्द भयो। यति एयरलाइन्सको विमान रनवेबाट चिप्लेर केही परसम्म गएछ र त्यही भएर विमानस्थल चाहिँ बन्द छ भन्ने कुराहरू सुनियो। त्यसपछि फेरि विजय एफएममा फर्केँ र विजय एफएममा भएका साथीहरूसँग महिला पत्रकारहरूले भोगेका कुराहरू र महिला पत्रकारिता नवलपुरमा कसरी अगाडि बढिरहेछ भन्ने कुरामा हामीले छलफल गर्न थाल्यौँ। प्रस्तुत छ आज त्यही छलफलका केही अंशहरू।
तपाईँलाई यहाँ पत्रकारिता गर्दाखेरि त्यस्तो खालको चुनौतीहरू के आज यसो छलफल गर्नु पाउँदैन, विशेष गर्नु महिला साथीहरूलाई कसो कसोको के हुन्छ भन्दाखेरि, जुन पिरियडको बेला छ त्यति बेला पेट साह्रै दुख्ने हुन्छ, त्यति बेला साथीहरूले कुराको संवेदनशीलता बुझ्नु भएन भने उहाँले गर्ने नकारात्मक व्यवहारहरू हुन्छ, उहाँहरूलाई सम्झाउने कसरी। कोही चाहिँ अब बिहा गरिसकेका महिला हुनुहुन्छ, 5 महिनाको बच्चा आफ्नो पेटमा छ, फिल्डमा कहाँ जा दौडी भन्छ होइन, त्यो भन्नु भएन, त्यस्तो खालको संवेदनशीलता होइन, अनि राति राति रिपोर्टिङ गर्नलाई जाने त्यस्तो खालको संवेदनशीलता, यो चाहिँ महिला त्यो के छ भने यसो साथीहरू सेयर गर्नु।
अब महिलासँग सम्बन्धित विषयमा त्यति धेरै समस्या होला जस्तो लाग्दैन, किनकि हामी एउटै टिममा बसेर त्यो विषयमा छलफल पनि गरेन। विजयको हकमा छ कार्यक्रम उत्पादन गरेर कार्यक्रमबाटै प्रसारण गर्छ, पुरुष साथीहरूले बुझ्नुहुन्छ कि बुझ्नुहुन्न, त्यो सम्बन्धीहरूले एउटा प्रोग्राम पनि गरेर भइसकेकोमा नाटक त्यही भूमिका राखेर नाटकमै उहाँहरूलाई भन्नुपर्छ यो समस्या छ भनेर भन्न सकिनँ, सो तैँले भन्नुपर्छ भन्ने खालको विषयवस्तु गराएर पनि त्यो गर्छौँ। त्यति धेरै समस्या होला जस्तो लाग्दैन, तर धेरै कुरा चाहिँ आउँदै आउँदैन होइन, महिला साथीहरूबाट त्यो लास्ट विषय भयो भन्ने खालको।
महिला साथीहरू पत्रकारिता क्षेत्रमै हेर्नु भने त कम हुन्छ, कम मात्रामा हुन्छ, कुनै कार्यक्रममा जाँदा या कुनै ठाउँमा जाँदाखेरि त्यहाँ पुरुष साथीहरू नै बढी हुनुहुन्छ, त्यसमा चाहिँ अलिकति महिला डोमिनेट भएको कि एक्लै भनौँ न एक्लै परे जस्तो, कुनै कुनै ठाउँमा त कार्यक्रममा पुरुष साथीहरू मात्रै हुनुहुन्छ, महिला साथी एकजना दुईजना मात्रै हुनुहुन्छ, कहीँ कहीँ त एकजना मात्र परेको अवस्था, त्यसमा चाहिँ अलिकति डोमिनेट भएको कि एक्लै एक्लोपन्थी भएको कि त्यस्तो अवस्था छ। अन्यथा अरू कुरामा त अब त्यो रिपोर्टिङको क्रममा अब बेलुका राति हुँदा त महिला भइसकेपछि अलिकति डर त लागि नै हाल्छ, एक्लै हिँड्दा अब स्पेसली त अब रिपोर्टिङको लागि भनेपछि त एक्लै हिँडिन्छ, त्यो अवस्थामा चाहिँ डर त्रासको कुरा त छँदैछ, अन्य कुरामा चाहिँ त्यति समस्या छैन।
पहुँच कति छ भन्ने कुरामा उहाँहरूलाई चाहिँ कस्तो हुन्छ नि, पहुँच साथी जसले महिला साथीले काम गरिरहेको छ नि उहाँहरू ट्यालेन्ट हुनुहुन्छ भने पनि अर्को पुरुष साथी छ भने यहाँ चाहिँ मान्यता चाहिँ पुरुष साथीलाई बढिदिन्छ, त्यो चाहिँ छ, तर कम हुनुहुन्छ भने चाहिँ म चाहिँ मान्नु
विश्वास चाहिँ अझै कम छ कि
महिला गरिरहेको काम छ भने पनि उसले गर्न सक्दैन, यसले मायाले गर्दैन कि अथवा कविताले गर्दैन कि सविताले गर्दैन, अर्को पुरुष साथी चाहिन्छ भन्ने कन्सेप्ट चाहिँ अभियसली।
तर कार्यक्रमको हकमा चाहिँ महिलाहरू त्यति देख्दिनँ कि म पनि अब धेरै फिल्ड कार्यक्रमहरूमा दौडिरहेको हुन्छु होइन, कार्यक्रमकै हकमा चाहिँ महिलाहरू त्यति पुरुष साथीहरू चाहिँ धेरै हुनुहुन्छ, म गएको अहिलेसम्म कार्यक्रम मैले देखेको अवस्था अनुसार चाहिँ महिलाहरू चाहिँ त्यति पुगिरहेको हुन्न कि कार्यक्रम विशेष धेरै कार्यक्रमहरूमा, त्यसले गर्दाखेरि महिलाहरू चाहिँ अलिकति कम कार्यक्रमहरूमा अलिकति संलग्नता कम भएका कारणले गर्दाखेरि त्यो समस्या चाहिँ देखिएको छ।
तर संख्याको हिसाबले महिला पत्रकारको अभाव
गैडाकोटको होइन नवलपुरकै हकमा छैन, र अबको पत्रकार बढ्दोमा चाहिँ महिला पत्रकार बढी छ होइन, पुरुषले चाहिँ यो पत्रकारिता जगतमा उसलाई अलिक कमै देखियो होइन, अब अरू नै जागिर गर्ने पत्रकारिताको बेसमा लिएर बरु अरू त आफू कुनै युवाहरूलाई पार्ट टाइम बनाउने, तर महिलाहरूले चाहिँ
दुर्गाजी हामीले भर्खर सुन्यो नवलपुरका बहिनीहरू र भाइहरूले आफूले पत्रकारिता गर्दाखेरि मफसलमा देखेका सुनेका र आफैले भोगेका समस्याहरू, विशेष गरेर महिला पत्रकार हुँदाखेरि कस्ता खालका समस्याहरू उहाँहरूले भोग्नु भएको छ। त्यस्तै गरी तपाईँले लामो समयदेखि पत्रकारिता गरिराख्नु भएको छ, अझ फिल्डमै गएर तपाईँले धेरै पत्रकारिता गर्नुभएको छ, विशेष गरेर तपाईँले रेडियोको लागि धेरै कन्ट्रिब्युसनहरू गर्नुभएको छ, फिल्डमै जानुभएको छ, स्टुडियोमा बस्नु भएको छ, धेरै ठाउँमा गएर धेरै मान्छेहरूसँग सङ्गत गर्नुभएको छ, महिलाहरूले समस्याहरू भोग्दाखेरि कसैले चाहिँ आँखा चिम्लिदिने, कसैलाई थाहै नहुने, कसैले चाहिँ जानी जानी पनि दुःख दिन खोज्ने, यी प्रवृत्तिहरू धेरै छ हाम्रो समाजमा, विशेष गरेर नेपाली पत्रकारिता क्षेत्रमा। भनेपछि अब हामीले यो नवलपुरका बहिनीहरूले भनेका भाइहरूले भनेका कुरा सँगसँगै तपाईँको अनुभवहरू पनि यो पडकास्टमा राखौँ कि भनेर सोचे के होला।
धेरै धन्यवाद सर। लामो समय काम गरियो होइन, तर धेरै कुरा चाहिँ सिक्यो, हामीले त्यो अडियो अघिको सुन्यौँ नवलपुरमा तपाईँले गरेको छलफलका क्रममा, त्यहाँ बुझाइ नै फरक छ के, त्यहीँबाट देखिन्छ पुरुष पत्रकारहरूले महिलाका बारेमा के भन्नुभयो र उनीहरूको दृष्टिकोण के छ भन्ने कुरा चाहिँ त्यो सानो अडियो छ तर त्यहीँबाट देखिन्छ। किनभने पुरुष पत्रकारहरूले चाहिँ यहाँ महिला आधाभन्दा बढी हुनुहुन्छ भन्ने खालको कुरा गर्नुभयो, अनि हामीले त अब सँगै रिपोर्टिङ यताउति हिँड्दा छलफल गर्दाखेरि हामीलाई त उहाँहरूलाई त्यस्तो समस्या छ जस्तो लाग्दैन भन्ने खालको कुरा गर्नुभयो पुरुषहरूले, भने महिलाहरूले आफ्नो समस्या छोटो छोटो रूपमा राख्नुभयो। किनभने उहाँहरू रिपोर्टिङमा जाँदाखेरि धेरै पुरुषहरूको बिचमा हुनुहुन्छ, क्वेसन सोद्धा पनि आफूले केही भन्यो कि भन्ने खालको त्यस्तो बोल्नै धक हुन्छ भन्ने खालको कुरा गर्नुभयो होइन। सङ्ख्या बढी भए पनि रिपोर्टिङ कम हिँड्ने कुरा गर्ने बित्तिकै त्यहाँनिर के भयो भने पत्रकारितामै उहाँहरू इन्भल्भ हुनुहुन्छ कि कहीँ अब रेडियोमा यसो आवाजलाई समावेशी बनाउनलाई मात्रै प्रयोग महिलाहरू काम गरिरहनु भएको छ, अरू लेखिदिएको समाचार पढ्ने जस्तो गरिरहनु भएको छ, त्यो कुरा पनि हामीले छुट्याउनुपर्छ। किनभने त्यहीँबाट उनीहरूको योग्यताको उनीहरूले आफ्नो क्षमता विकास गर्ने एउटा खुड्कीलै त्यही हो, अरूले लेखेको पढ्ने कि आफै लेखेर पढ्ने भन्ने कुराले चाहिँ क्षमतालाई मापन गर्छ होइन। त्यो भएको भएर महिलाहरू सङ्ख्यामा बढी देखिने बित्तिकै उनीहरू कस्तो रूपमा छन्, फिल्डमै जाने कन्टेन्टमै काम गर्ने कति छन् भन्ने कुरा त्यही उहाँहरूको छलफलले प्रष्टै बुझिन्छ। त्यो सङ्ख्या धेरै छ तर रिपोर्टिङमा हिँड्ने कम छन् भनेपछि उहाँहरूलाई पत्रकार भन्ने कि नभन्ने भन्ने कुराहरू आफ्नो ठाउँमा छ, र त्यो हिसाबमा महिलाहरूलाई तिमीहरू कन्टेन्टमा पनि आऊ, तिमीहरूको आवाज मात्रै होइन कि आफैले लेखेर आफैले तयार बारेका सामग्रीहरू रेडियोमा पढ भन्ने खालको त्यो वातावरण बनाउने खालको त्यो त्यो जुन एउटा चाहिने हो एउटा तत्त्व भनौँ न, त्यो त्यहाँको नेतृत्व चाहिने होला, त्यहाँको महासङ्घको नेतृत्व, त्यो संस्थाको नेतृत्वले जुन खालको पहल गर्नुपर्ने हो नगरेको हुनसक्छ होइन। त्यो भयो। अब यस्तो छ, अब त्यो मैले राम्रो त्यति लामो पहिल्यै जुन हिसाबमा पत्रकारिता सुरु गरेँ, अब महिलाहरू थिँदै थिएन नि त नभन्दा पनि होइन, महिलाहरू थिए तर एकदमै थोरै थिए। हामी त जहाँ जाँदा पनि अहिले त महिलाहरूको सङ्ख्या धेरै भएको छ, त्यो आवाजमा पनि भएको छ, फिल्डमा पनि भएको छ केही न केही हिसाबमा, त्यतिखेर थिएन। र अब हामी कस्तो भयो भने पढ्दा पढ्दै एउटा इन्टर्नसिपको रूपमा गएर एउटा पेपरमा काम सुरु गर्दाखेरि रिपोर्टिङ जाँदाखेरि धेरै दाईहरू हुनुहुन्थ्यो। अहिले यो दाईहरूको डर चाहिँ बजारमा व्यापक छ, त्यसको बारेमा नि कुरा गरौँला।
तपाईँले यो कुरा एकदम अचम्मको कुरा गर्नुभयो क्या, यो दाईहरू सबभन्दा बढी चाहिँ दाईहरूबाट छ भन्ने कुरा अस्ति पनि मैले एउटा आर्टिकल पढाएको थिएँ। अब त्यो दाईहरूसँग हिँड्नुपर्ने फेरि दाईहरूसँगै बढी रह्यो, त्यो यो कस्तो विडम्बना हाम्रो पत्रकारितामा, महिलाहरूलाई पत्रकारितै नगर भने हो त
त्यस्तो हुँदै होइन, त्यो होइन होइन। तर केही हप्ता अगाडि हामीले एउटा छलफल पनि गऱ्यौँ, सबै सम्पादकहरूसँग छलफल गऱ्यौँ होइन, र अहिले त्यो खालको इन्भाइरोमेन्ट आइरहेछ जसले जस्तो केही समय अघि कोसेलीमा शिवानीले लेख्नुभयो, उहाँलाई भएको जुन खालको हिंसा थियो कोसेलीमा लामो उहाँले लेख्नुभयो कान्तिपुरबाट प्रकाशित हुने सप्लिमेन्ट शनिबार आउने, त्यसको लगत्तै हामी एउटा छलफलमा थियौँ सम्पादकहरूसँग, अनि त्यहाँ त्यस्तै खालको कुरा भयो जस्तो महिलाहरूले एउटा त उनीहरूसँग अब क्षमता अभिवृद्धि गर्नुपर्ने क्षमता बढाउनु पर्ने कुरा त छँदैछ होइन। हामी अहिले बारम्बार क्वेसन के गर्छौँ भने जस्तो सरकारले अथवा सरकारका अन्य निकाय मन्त्रीहरूले पत्रकार सम्पादकहरूलाई भेट्न खोजे भने धेरै जसो विवादित हुन्छ, त्यहाँ पुरुष मात्रै पत्रकारहरूको फोटो आउँछ, उहाँले त्यो पनि भन्नुभएको थियो त्यहाँ, आजभोलि त हामीले फोटो पनि हाल्न छोड्यौँ किनभने हामीलाई डर लाग्न थाल्यो भन्नुभएको थियो सम्पादकज्यूहरूले होइन। त्यो खालको अवस्था छ किनभने नेतृत्वमा महिलाहरू छैनन् र त्यहाँ अब विभिन्न कारणहरू छन्, जस्तो एउटा त पत्रकारितामा महिलाहरू टिक्दैनन्, अर्को अलिकति क्षमतावान महिलाहरूलाई एनजिओ आइएनजिओहरूले तान्छन्, जस्तो अलिकति इङ्ग्लिसमा राम्रो भएको पत्रकार महिलाहरू ठुल्ठुलो आइएनजिओमा जाने उहाँहरूलाई धेरै अवसर हुन्छ, अनि अब त्यस्तो पत्रकारहरू अन्त कतै पनि अब अवसर पाउँछन्, धेरै अवसर पाउँछन् र जुन पत्रकारितामा उहाँहरूले गरिरहेको काम र पाइरहेको सुविधाभन्दा धेरै पाएपछि जानु त स्वाभाविक हो होइन। तर अब त्यसलाई रिटेन गराउने अथवा त्यहीँ नै त्यो आफ्नो त्यो त्यो सम्पत्ति हो हाम्रो, यिनीहरूलाई ल्याउनुपर्छ भन्ने हिसाबको वातावरण त्यो संस्थाले पनि नगर्दाखेरि उनीहरूले अवसर अन्त खोजेका धेरै जसो खोजेको पनि पाइन्छ, त्यस्तो खोजिन्छ। त्यो भएको भएर त्यहाँ के कुरा उठ्यो भने हामीले धेरै यो महिलाको विषयमा कुरा गर्दाखेरि हामीले धेरै कुराहरूतिर सोच्नुपर्छ. एउटा चाहिँ त्यो मिडियामै महिला कति छन् अनि त्यो मिडियाले महिलाको कन्टेन्ट कति उठाउँछ र त्यो मिडियाले त्यो कन्टेन्ट तयार पार्दाखेरि महिला विशेषज्ञहरूलाई कतिको खोज्छ, होइन. यो विभिन्न पाटामा हामीले छलफल गर्नुपर्ने हुन्छ. यो एउटाले मात्रै गर्दाखेरि अलिकति गाह्रै हुन्छ किनभने समग्र रूपमा सोच्दाखेरि हामीले मैले त्यहाँ एउटा कुरा के गरेको थिएँ भने शिवानीले लेखेको कथा केही समय अघि त्यो पत्रिकाले छाप्थ्यो कि छाप्दैन थियो अथवा यस्ता कथाहरू मिडियाका लागि उपयुक्त मानिन्थे कि मानिँदैनथे, त्यो महिलाले पाएको दुःखको कथा हुन्थ्यो वा चाहिँ उसले पाएको दुःख चाहिँ म कहीँ छपाउन सक्छु भन्ने रूपमा हेरिन्थ्यो त्यो मिडिया हाउसबाट भन्ने कुराको क्वेसन मैले गरेका थिएँ, होइन. किनभने त्यो आयो र पो यस्तो हुँदो रहेछ महिलाहरूलाई, किनभने यो यी कुराहरू त अहिलेसम्म पनि रियलाइज गरिएको रहन्छ नि त. महिलामाथि जुन खालले एउटा पत्रकार होइन समग्र महिला जो समाजमा छन् त्यसले पत्रकार मात्रै होइन कि जुनसुकै ठाउँमा ऊ असुरक्षित छ.
एउटा कुरा थप्न खोजे, अघि एउटा प्रसङ्ग पनि आयो नि दाईहरूसँगै डढा आयो होइन, त्यो दाईहरूसँग डढा म पनि एउटा पत्रकार होइन, म पनि पत्रकारिता गर्छु, मसँग धेरै बहिनीहरूसँगै काम गर्नुहुन्छ भनेपछि म पनि दाई भएँ भनेपछि अब यो बेलामा मैले त के सोध्छु भन्दाखेरि मैले त बहिनीहरू राम्रैसँग पत्रकारिता गरिराख्नु भएको छ भने म एउटा नियत मेरो एउटा क्लियर हुन्छ, मैले एउटा नियत सफा राखेर बहिनीहरूलाई कसरी सहयोग गर्ने भन्ने किसिमकाहरू हुन्छन्, कोही दाईहरू त्यस्ता पनि छन् होला पत्रकारहरू, तर त्यस्ता दाईहरूलाई किन चाँडै नङ्ग्याउन नसकेको?
एकदमै यस्तो हो, अब त्यो मेरो पालाको कुरा गर्दैछु, हामी एकदम थोरै हुन्थ्यौँ, त्यो वातावरण कस्तो हुन्थ्यो त, म रिपोर्टिङ जाँदाखेरि सबै पुरुष पत्रकारहरू हुन्थे तर उनीहरूले त्यहाँ गर्ने कुरा चाहिँ मेरो लागि त्यो वातावरण सही हुन्थ्यो कि हुँदैन थियो त्यहाँ गरिने कुराको कारणले गर्दाखेरि लगायतका थुप्रो यस्ता कुराहरू छन् र तपाईँले सोधेको जुन तिनीहरूलाई ती बारेमा कुरा आउन किन यत्रो समय लाग्यो भन्ने कुरा सबभन्दा ठुलो चाहिँ हाम्रो सोचाइ मैले ममाथि मलाई फलानोले यस्तो गर्यो भन्ने बित्तिकै फलानोलाई भन्दा मलाई पहिला क्वेसन उठ्छ किनभने तैँ त्यस्तै छस्, सबभन्दा पहिला मेरो चरित्रमाथि कुरा उठ्छ, तँ त्यस्तै थिस्रो होला र पो उसले त्यसो गर्यो भन्ने कुरा समाजले पीडितलाई नै औँला उठाउने अहिले पनि विद्यमान छ.
मैले तपाईँले भनेको कुरा प्रश्नसँग बुझेँ होइन, तर यी कुराहरूमा नि एउटा अझ पनि हामीले धेरै गहन रूपमा सोचेर यसको समाधान के हुन सक्छ भनेर हामीले सोच्न छोड्यौँ भने फेरि त्यो समस्या दोहोरेरै आइरहेको हुन्छ.
एकदमै
तपाईँले जुन कुराहरू भनिराख्नु भएको छ जस्तै शिवानीले उसले लेख्दाखेरि बल्ल थापा ए शिवानीले कस्तो भोग्नु परेको थियो त उसले
टेलिभिजनमा भोग्ने कुरा हो
यस्ता कुराहरू. अब त्यति बेला म पनि शिवानी टेलिभिजनमा हुँदाखेरि म पनि त्यही टेलिभिजन नेपाल टिभीमा थिएँ तर उसले एज अ म एउटा दाईसँग उसले त्यस्तो सल्लाहहरू कहिले गर्न सकेन, उसले कहिले पनि नजिकको दाई भनेर उसले सोच्न सकेन किन भन्दा ऊ डराइरहेको होइन. मसँग त उहाँ शिवानी पनि धेरै नजिकको बहिनी हो, उसले दाई मलाई यस्तो यस्तो ह्यारेसमेन्ट भइरहेछ भनेर मलाई भन्न नसक्नु पनि उहाँको पनि कमजोरी हो कि त्यति बेला.
त्यो उहाँको कमजोरी हुँदै होइन, त्यो हाम्रो समाजको कमजोरी हो कि जस्तो यो कुरा जुन शिवानीलाई भयो, शिवानीको सेकेन्ड एपिसोड अस्ति आयो दाईहरूको सेतोपाटीमा बिनु सुवेदीले लेख्नुभयो, यो चाहिँ यस्ता त सिरिजमा होलान् होइन, यसमा चाहिँ तपाईँको हुर्काइमा फरक पर्छ. जस्तो तपाईँलाई भन्ने बित्तिकै उसले के पाउँछ त अथवा उसले भन्न हुने हो कि होइन त्यो कुरा नै थाहा छैन नि त. जस्तो म माथि केही भयो भने मैले मभन्दा माथिल्लो आफ्नो सम्पादकलाई भनेको भए त त्यहाँ केही छलफल त हुन्थ्यो कि अथवा उसै माथि क्वेसन उठाइन्थ्यो एउटा त्यो. यो चाहिँ हाम्रो हुर्काइमा जस्तो छोरी मान्छे कस्तो भएर हुर्काइएको छ एकदम बढी संरक्षण गरेर अनि यस्तो आइपऱ्यो भने तिमीले कसरी जवाफ दिने तिमीले कसलाई भन्ने कुरा सिकाइयो त हामीलाई सिकाइएन नि. अब हामीले हाम्रो छोराछोरीलाई सिकाउँदैछौँ तिमीले केही भयो भने मलाई भन, तिमीलाई केही भयो भने तिम्रो सरलाई भन, पहिला जो अगाडि भेट्छौ त्यसलाई भन अनि भेटपछि मलाई भन भन्ने हामीले त हाम्रो छोराछोरीलाई त्यसरी हुर्काइरहेछौँ भने हामीलाई त त्यो कुरा त थाहा पनि हुँदैन र कसलाई भन भनेर सिकाइएन अनि छोरी मान्छे भनेको कस्तो हो त भनेर हुर्कायो नि त. के हुनुपर्छ उसमा, छोरी मान्छेका गुणहरू के हुन्, छोरा मान्छेका गुणहरू के हुन्, छोरा मान्छे एकदमै बलियो हो, ऊ असाध्यै स्वतन्त्र छ, उसले चाहिँ पछि घर हेर्नपर्छ, छोरी भनेको अर्काको घर जाने जात हो, ऊ चाहिँ धेरै बोल्नु हुँदैन, उसले मुख फर्काउनु हुँदैन लगायतका कुराहरूबाट त्यहाँबाट सिकाए हामी हुर्किएको हो नि त. त्यो खालको समाजमा हुर्केर अनि म माथि आइपरेको कुरा मैले एकैचोटि तपाईँलाई कसरी भन्न सक्छु, किनभने त्यो वातावरण नै तयार गरिएको छैन नि त. म माथि
त्यो वातावरण तयार हुनलाई कसरी अगाडि बढ्नु पर्ला समाज, अथवा चाहिँ भनौँ न हामी भन्दाखेरि हामीले भन्दा पत्रकारिता गरेका महिलाहरू कति बोल्ड छन्, उनीहरू कति राम्रोसँग निर्धक्कसँग बोल्न सक्छन् भन्ने
छैनन्.
उनीहरूलाई त त्यस्तो समस्या छ भनेपछि अरू समाजका अरू महिलाहरूलाई कति समस्या होला भनेपछि हामी पत्रकारिता गरेका महिलाहरू, मैले विशेष गरेर के भन्न खोजिरहेको भने तपाईँ जस्ता महिला जसले चाहिँ स्ट्रगल गरेर यति राम्रो ठाउँसम्म पुग्नु भएको छ, तपाईँको केही त्यस्तो अनुभवहरू पनि सुनाइदिनु न.
म चाहिँ कस्तो भयो भने त्यस्तो खालको अनुभव चाहिँ भएन. बाटो हिँड्दा गाडीमा यी जुनै पनि महिलाले भोगेका अहिले पनि भोगिरहेछन् ती सबै समस्या हामीले भोग्थ्यौँ. जस्तो म श्री सगरमाथामा 53-54 सालतिर काम गर्दा किर्तिपुरको गाडी चढ्नु पर्थ्यो. किर्तिपुरको गाडी यति धेरै भिड हुन्थ्यो, म सधैँ भगवान्लाई प्रार्थना गरेर मलाई आज केही नहोस् भनेर चढ्थेँ. र मैले कुनो खोज्दै 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 गएर आफूलाई उता भित्तातिर अडेस लगाएर म अगाडि फर्केर बस्थेँ. यस्ता अनगिन्ती घटना भएको छन्, त्यो अब बयान गरेर साध्य नै छैन. दिनदिनै छिनछिनै हुन्थ्यो, रिपोर्टिङ हिँड्दा हुन्थ्यो, बिहान बेलुका घर जाँदा हुन्थ्यो. अझ त्यो बाघ बजारको त्यो अहिले आकाशे पुल भएको ठाउँमा त त्यसलाई त एक किसिमले अर्कै हिसाबले अहिले पनि हेर्ने गरिन्छ. त्यहाँ हामी 6 बजेपछि निस्क्यौँ भने त त्यहाँ त मान्छे त यत्तिकै पछि लाग्थे जाने हो भन्दै. त्यो बाइकमा हुन्थे, गाडीमा हुन्थे, पैदल हिँडेका हुन्थे, होइन त्यस्तो खालको त्यो खालको थियो त्यतिखेर. तर काम गर्ने उसमा चाहिँ हामी इन्टर्न थियौँ, सिक्दै थियौँ, काममा त्यस्तो भएन. तर रिपोर्टिङ जाँदाखेरि त्यस्ता खालका वातावरण प्रशस्त भए, जुन कुरा चाहिँ हामीलाई एकदमै अप्ठ्यारो लाग्ने खालका वातावरण चाहिँ हुन्थे. गफ गर्ने त्यो हाम्रो त्यहाँ अस्तित्व भनेको त्यहाँ एकदमै न्यून गौड हुन्थ्यो, होइन त्यस्ता खालका अनुभवहरू छन्. पेसामै म व्यक्तिगत हिसाबमा थोरै समय मात्रै म मेन स्ट्रिममा काम गरेँ र वैकल्पिक मिडियाहरू जस्तो सामुदायिक रेडियोमा काम गर्ने भएकोले त्यस्तो खालको वातावरण थिएन. हामी वैकल्पिक मिडियामा काम गर्नेहरूमा सिकाउने र सिक्ने खालको इन्भाइरोमेन्ट थियो. अनि अब त्यतिखेर धुन्दान खालको ठुलो खालको न्युज रुमहरू थिएन, सानो थियो, हामी थोरै थियौँ, त्यहाँ अर्कै खालको वातावरण थियो. त्यो भएर व्यक्तिगत रूपमा संस्थामा हुने खालका हिंसाहरू नभोगे पनि सार्वजनिक रूपमा महिलामाथि जुन खालका व्यवहारहरू हुन्छन् तीबाट अहिलेभन्दा सायद हामी धेरै पिल्स्यौँ होला, किनभने अहिले त प्रशस्त सचेतनामूलक कार्यक्रमहरू चलाइन्छन्. सार्वजनिक यातायातमै अब कति प्रहरीले त्यस्तो खालको सिसिटिभीहरू संस्थागत रूपमा राख्ने र प्रहरीले पनि अनुगमन गर्ने कामहरू गरिरहेको भएर र मान्छेहरूमा अब यस्तो गर्नुहुन्न अथवा त्यो काम चाहिँ गलत हो अथवा यस्तो गरेँ भने म कहीँ न कहीँ दोषी हुन्छु र मलाई पब्लिकली नङ्ग्याइन्छ भन्ने खालका कुराहरू पनि अलि बढी प्रविधिको विकासले पनि त्यो त्यतातिर डर पनि बढाएको छ.
यही प्रसङ्गसँग म एउटा सानो कुरा जोडौँ. अघि तपाईँले भन्नुभयो नि सार्वजनिक यातायातमा हिँड्दाखेरि त्यस्ता खालका समस्याहरू थियो, आफूले नै चनाखो भएर आफू सुरक्षित हुनलाई केही कुराहरू अप्नाउनु पर्थ्यो. एकजना साथी बम्बेमा काम गर्नुहुन्थ्यो टेलिभिजनमा, ट्रेनमा चढ्नुपर्ने त्यति बेलाको त्यो बम्बेको ट्रेन लोकल ट्रेनमा चढ्नुपर्ने भिड हुने भनेपछि त्यो भिड हुँदाखेरि उसले चाहिँ एउटा के सोच्यो भने मैले के आफूलाई चाहिँ प्रोटेक्ट गरेर हिँड्नुपर्छ नभए त मलाई जहिले पनि समस्या पर्छ भनेपछि उसले चाहिँ के गर्थ्यो भने आफ्नो एउटा दाहिने खुट्टा चाहिँ अलिकति खुम्च्याएर राख्ने अनि आफ्नो ब्याग छ त्यो ब्याग चाहिँ छातीको अगाडि राख्ने. त्यो गरेपछि सधैँ उसलाई चाहिँ कस्तो सजिलो भयो भने अनि एउटा कुमले चाहिँ यसो स्पेस दिने त्यो भयो भने उसलाई सधैँ आफैले मैले प्रोटेक्ट गर्न सक्ने रहेछु यो ठाउँमा भनेर उसलाई चाहिँ फिल भएको छ. र अनि विभिन्न उपायहरू उसले सिक्न थाल्यो. अब हिँड्दाखेरि पनि मलाई समस्या पर्न सक्ला भने चाहिँ उसले केही मार्सल आर्टका केही टेक्निकहरू सिकेँ भने अनि हिँड्दाखेरि अनि उसको एपेरेन्स उसले हेर्ने आँखा उसको हेर्दाखेरि त्यो जो मान्छेले उसलाई एब्युज गर्न आउँथे उनीहरू एक कदम पछाडि चाहिँ हट्थ्यो अरे के त्यति बेला उसले आफूले फिल गरेको कुरा भने चाहिँ यस्ता कुराहरू धेरै कुराहरू हुनसक्ला जुन कुरा चाहिँ हाम्रा आउँदा पत्रकार साथी बहिनीहरूलाई सिकाउन सकिन्छ कि त्यस्ता केही कुरा छ.
त्यो म तपाईँलाई एउटा सानो जिज्ञासा राख्छु. बाटोमा हिँडिरहँदाखेरि महिलाले यस्तो खालको समस्या भोग्छन् होला भनेर पुरुषले कसरी सोच्छन् तपाईँले भनिदिनुहोस् न.
मैले भन्दाखेरि
यी कुराहरू दिमागमा आउँछन् यस्तो पनि हुन्छ होला. यदि तपाईँ एकदम सोच्छ हुन्छ नि त्यस्तो खालको कतै पनि नसोच्ने एकजना पुरुष जसले कतै पनि हिंसा गर्दैन र आम महिलाले सार्वजनिक स्पेसमा हिँड्दाखेरि सार्वजनिक ठाउँमा हिँड्दाखेरि चाहिँ यस्ता खालका जस्तो त्यो यताउति छुनेदेखि लिएर पछाडि त्यो घोच्नेदेखि लिएर ती त मेरा त हजारौँ भएको छन्. अब त्यो त किताबै हुन्छ त्यो लेख्यो भने होइन. म चाहिँ के गर्थेँ भने हिल जुत्ता छ भने मेरो पछाडि कसैले मलाई छुन अथवा मैले हामी त्यो बुझिहालिन्छ को मान्छे किन नजिक नजिक आइरहेछ भने जुत्ताले खुट्टा कुच्दिनेदेखि लिएर त्यही तपाईँले भने जस्तो आफ्ना कुइनाहरू अलि यता यता ल्याउने ब्याग अगाडि बोक्ने त म अहिले पनि हो म हिँडेको छु भने म ब्याग मेरो ब्याग जहिले मेरो छातीमा हुन्छ होइन त्यो त्यो बानी नै भइसक्यो यस्ता खालको हामीले समस्या भोग्छौँ पुरुषहरूले यो कुरा कसरी सोच्छ
यिनीहरूले
यस्तो खालको समस्या भोग्छन् होला भन्ने कुरा कहिले कल्पना गर्नुहुन्छ
त्यही मैले त्यही भन्नु खोजेँ जस्तै अब सानसानो कुरा जस्तै घरमै पनि पुरुष हामीले यो समाजमा पुरुषको सोचाइ परिवर्तन गर्नलाई धेरै कुराहरू गर्नु बाँकी छ घरमै पनि बाँकी छ घरमै खानेकुराहरू बनाउने काम जिम्मा कसको भन्दा श्रीमतीको कसको भन्दा आमाको कसको भन्दा बहिनीको त्यो सोचाइबाट हामी चाहिँ यो समाजमा हुर्केका होइन भनेपछि अझ जुन यो एब्युजका कुराहरू छ त्यो कुराहरू त कसैले त्यो मेरो बहिनीलाई यस्तो होला भनेर कसैले पनि सोचेको हुँदैन बहिनीले पनि भन्न सक्दैन
अनि त्यो त्यो वातावरण
त्यो वातावरण पनि बनाएको छैन
भनेपछि
त्यो एउटा ओपन स्पेस अहिले हामी पत्रकारिताकै कुराहरू गर्दैछौँ यो पडकास्टमा एउटा ओपन स्पेसमा पुरुष पत्रकार साथीहरूले पनि त्यो बारेमा कसरी सोच्नु पर्ला अनि हामीले महिला बहिनीहरूलाई अथवा चाहिँ जो महिला पत्रकार साथीहरू हुनुहुन्छ उहाँहरूले पनि त्यो कुराहरू पुरुषहरूलाई बुझाउनलाई के गर्नु पर्ला भन्ने कुरामा चाहिँ हामीले छलफल गर्नु धेरै जरुरी छ त्यो कुरा सधैँ जहाँ पनि जहिले पनि यो यो कुराहरू चाहिँ यस्तो हुनसक्छ यसले चाहिँ हाम्रो महिला पत्रकार साथीहरूलाई अप्ठ्यारो पर्न सक्छ भनेर सोच्ने एउटा न्युज रुम होस् सोच्ने एउटा टेलिभिजनको संस्था होस् सोच्ने एउटा रेडियो संस्था होस् सोच्ने एउटा पत्रिकाका संस्थाहरू होस् यस्ता कुराहरू त हुनुपर्छ नि होइन
एकदमै हुनुपर्छ यस्तो मलाई के लाग्छ भने अहिलेसम्म यसो हेर्दाखेरि अहिले सामाजिक सञ्जालले मेरो त्यो अवधारणालाई कति बलियो बनाउँदैछ भन्ने चाहिँ म अझ दृढ हुँदैछु कि जस्तो कुनै पनि महिलाले आफूमाथि भएको कुरालाई त्यसरी भन्नु उसको गल्ती हो भन्ने अझै पनि पुष्टि गरिँदैछ होइन र उसले एउटा चाहिँ उसले किन यति ढिला भन्यो भन्ने कुरामा क्वेसन गरिँदैछ त्यो क्वेसन मैले पनि गरेँ जो बिनुलाई मैले पनि गरेँ क्वेसन होइन किनभने ऊ चाहिँ मेरो पुस्ताभन्दा अलि फरवाड हो भन्ने बुझ्छु म किनभने अहिलेको पुस्ता हो ऊ होइन उसले आफ्नो बच्चालाई त्यसरी हुर्काइरहेछु भनेर भनेको छ तैपनि त्यो वातावरण त भएको रहन्छ नि त मैले सजिलै म माथि यस्तो भयो भन्ने उसले पटक पटक भोगेको कुराहरू आफूले लेखेको छ त्यो र अन्तिम चोटिमा मात्रै मैले उसलाई भन्न सकेँ भन्ने खालको कुराले त हाम्रो समाज त जहाँको तैँ रहेछ एउटा अर्को तपाईँले यी कुराहरू भन्नुहोस् अथवा म आर्टिकलहरू पनि लेख्छु मैले एउटा आर्टिकल लेखेको थिएँ यो गएको भदौदेखि म्यारिटल रेपलाई चाहिँ वैवाहिक बलात्कारलाई बलात्कार मानेर पहिल्यै कानुन बनेको थियो त्यो कानुनको सजाय बढाइयो अनि त्यसपछि एउटा चिठी व्यापक भाइरल भयो सबै सायद तपाईँकोमा पनि आयो होला एउटा श्रीमानले श्रीमतीलाई लेखेको चिठी त्यसमा यति धेरै हाँसो उड्यो मान्छेहरूले यति धेरै उडाए तर त्यसको व्यवहारिक र त्यसमा भइरहेको के भइरहेछ नभनी त कानुन आएन त्यसमा मैले एउटा आर्टिकल लेखेँ किनभने मैले म्यारिटल रेपका थुप्रो केसहरूको बारेमा मैले समाचार लेखिसकेको थिएँ समाचार मात्रै लेखेको थिएँ आर्टिकल लेखेको थिइनँ उनीहरूको पीडा भोगेर श्रीमानले के गर्थ्यो र ऊ अदालतसम्म जान बाध्य भयो कुनै पनि एउटा महिला आफूलाई त्यो घरमा म अति नै असुरक्षित छु अब मेरो ज्यान पनि जान सक्छ भनेपछि मात्रै ऊ बाहिर निस्किने हो मेरो श्रीमानले मलाई बलात्कार गर्यो भनेर उनलाई बाहिर निस्किन कति समय लाग्यो होला कति सहयो होला अब मैले सहन हुन्न मैले यहाँभन्दा बढी सहेँ भने म खतरामा छु भनेपछि मात्रै निस्किने हो यो समाजमा किनभने श्रीमान र श्रीमतीले श्रीमान भनेको श्रीमतीलाई जे पनि गर्न पाउने हो भन्ने खालको हाम्रो समाजमा सोचाइ छ त्यो आर्टिकल लेखेपछि
हाम्रो समाजमा भन्दा नि केही व्यक्तिहरूमा त्यो धेरै
धेरै प्रायमा
सोचाइ अब मैले आजको हाम्रो यो छलफल चाहिँ अलिकति समय पनि सकिला होइन यो छलफलमा मलाई चाहिँ के लाग्यो भने महिला पत्रकार साथीहरूले आफ्नो समस्याको बारेमा आफूलाई अलिकति विश्वास लाग्ने मान्छे अथवा साथीहरूसँग एउटा छलफल गरेर कसलाई भन्नु पर्ला के भन्नु पर्ला त्यसरी भन्दा पनि सजिलो होला नभए चाहिँ कसको समस्या के छ भनेर अरू व्यक्ति अथवा अरू भनौँ न पुरुषले महिलाको कुरा नबुझ्ला महिला पुरुषको कुरा नबुझ्ला ती कुराहरू चाहिँ बाहिर आउनुपर्छ र अहिले मलाई खुसी लाग्छ शिवानी जस्ता बहिनीहरूले यस्ता कुराहरू निकाल्दाखेरि अलिक सचेत हुन्छन् मान्छेहरू अलिकति आफू चाहिँ ए मैले यस्तो चाहिँ दुष्कर्म चाहिँ गर्नु हुँदैन भनेर उनीहरू पनि अलिकति उनीहरूमा पनि सचेतना आउला होइन यही विश्वास गरेर हामी दुईजनाको कुराकानी यहीँ टुङ्ग्यौँ
म अलिकति जोड्न के चाहन्छु भने समाज जतिसुकै आधुनिक होस् महिलाप्रति हेर्ने दृष्टिकोण बिल्कुलै परिवर्तन भएको छैन जे खालको भूमिकामा महिलाहरू घरभित्र घुम्टो ओढेर उनीहरूले भनेको हस् यस मात्रै सुन्न अझै पनि चाहन्छ समाज, त्यो हिसाबले यी कुराहरू गर्न गाह्रो छ किनभने प्रत्येक ठाउँमा द्वन्द्व गर्न चाहिँ महिलालाई पनि गाह्रो छ। तिनै बहिनीहरू केही बहिनीहरूले मलाई अस्ति भर्खर सोध्नु भएको थियो यी फेमिनिस्टहरू किन यति धेरै चिच्याउँछन् त्यस्तो कुरा गर्ने बित्तिकै, किनभने त्यो पीडा हामीले भोगेका छौँ। अब त्यो भर्खर भर्खर आएको र नभोगेको बहिनीहरूलाई यो फेमिनिस्टहरू जातै चित्याउने हो, उनीहरूले पुरुषलाई शत्रु ठान्छन् भन्ने जुन सोचाइ छ त्यो बिल्कुलै होइन होइन। र यसमा चाहिँ वातावरण एकदमै हो, तपाईँले भनेको जस्तो जस्तो नेफेजले भर्खरै लैङ्गिक नीति पनि लिएर आएको छ, त्यो त्यो ठाउँमा महिलालाई वातावरण काम गर्ने वातावरण कसरी बनाउन सकिन्छ भन्ने खालको त्यो लैङ्गिक नीतिमा यति कुराहरू राखेका छन् होइन। त्यो खालको इन्भाइरोमेन्ट र तिमी असुरक्षित छौ भने तिम्रो लागि म छु है भन्ने एउटा त्यस्तो खालको नेतृत्व अथवा त्यस्तो खालको संयन्त्र त्यो संस्थामा भइदियो भने यति लामो समय सहेर आएर अहिले एकैचोटि विस्फोट हुने थिएन। त्यो चाहिँ अब बिस्तारै विचार गर्ने हो कि प्रत्येक संस्थाले एउटा गुनासो सुन्ने र केही पनि भएमा आफ्नै संस्थाभित्रबाट होस् वा बाहिरबाट होस् त्यो भएमा उसलाई तुरुन्तै त्यस्तो खालको सहयोग गर्ने सकारात्मक रूपमा त्यो कुरालाई लिएर अघि बढ्ने त्यस्तो संस्था भइदियो भने हामीलाई मलाई यस्तो भयो भन्ने आँट चाहिँ अलिक बढ्छ।
अहिले हामी दुर्गा कार्की उहाँ एउटा जुझारु पत्रकार हुनुहुन्छ नेपाल वातावरण पत्रकार समूहसँग आबद्ध, त्यस्तै गरेर म सहजमान श्रेष्ठ, हामी दुईजनाले एउटा छलफलमा मलाई लागेको हामी दुईजनाको छलफलले के कुरा निस्क्यो भन्दाखेरि एउटा संस्थाले लैङ्गिक संवेदनशील भएर आफ्नो कार्य सञ्चालन अगाडि बढाउने हो भने जो हिंसामा परेका पत्रकार महिलाहरू हुनुहुन्छ उहाँहरूले पनि खुलेर मलाई यस्तो भयो है भन्न सक्ने अवस्था आउँछ, नभए चाहिँ यो दबिएको स्वरहरू सधैँ दबिएर जान सक्छ। आजको पडकास्टमा हाम्रो दुईजनाको कुरामा सहमति यहीमा भयो र आजको पडकास्टलाई यहीँ टुङ्ग्याउँ। हुन त दुर्गाजी
धेरै धन्यवाद सहजमान सर, यो विषय कम्तीमा उठ्न थाल्यो, सबभन्दा ठुलो सकारात्मक कुरा यही नै हो किनभने यो महिलाको गनगनबाट अब यो मिडियाको कन्टेन्ट हो भन्नेमा आइपुगेपछि पक्कै पनि यी खालका प्रवृत्तिहरू निरुत्साहित हुनेछन्।
तपाईँलाई आजको पडकास्ट कस्तो लाग्यो हामीलाई जिज्ञासा पठाइदिनुहोस्। फ्रिडम चौतारीमा यहाँले यस्तै खालका पडकास्टहरू फेरि पनि सुन्न सक्नुहुनेछ। धन्यवाद।